यस स्टुडियो टाइमका प्रायोजक राष्ट्रिय वाणिज्य ब्याङ्क तपाईँको आफ्नै ब्याङ्क।
यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ। म राजेन्द्र विक्रम शाही। शुरूमा प्रमुख समाचार। मुलुकमा हुन सक्ने आपराधिक घटनाको पूर्व अनुमान र अनुसन्धान गरी त्यस्ता घटना हुन नदिन नेपाल प्रहरीलाई प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशन। सुदूरपश्चिम प्रदेशको प्रमुख चाड़ गौरा पर्व शुरू। श्रीकृष्ण जन्माष्टमीका अवसरमा देशभरका कृष्ण मन्दिरमा भक्तजनहरूको भीड़। ओमानका विदेश मन्त्री सैयद बद्रबिन हमाद 2 दिने नेपाल भ्रमणका लागि काठमाण्डुमा। बंगलादेशमा बाढ़ीका कारण 23 जनाको मृत्यु। र साफ अण्डर 20 च्याम्पियनशीपको उपाधिका लागि नेपालले बंगलादेशसँग प्रतिस्पर्धा गर्ने।
सम्बन्धको विकास त्यति बेला सम्भव हुन्छ जब हरेक आफ्नो र आफन्तहरूसँग निर्धक्क अनि खुलेर कुरा हुन्छ, चाहे त्यस्तो कुरा व्यक्तिगत होस् या व्यवसायिक हो। नेपाल टेलिकमको सरर चल्ने वाइफाई, खर्र जाने बल्का SMS, हुर हुर चल्ने 4G इन्टरनेट, सललर जोडिने ती CUG नेटवर्क, अनि आहा कति रमाइलो NTTV। बाँकी त सब मनको कुरा न हो। नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा हुन सक्ने आपराधिक घटनाको पूर्व अनुमान र अनुसन्धान गरी त्यस्ता घटना हुन नदिनेतर्फ सदैव सचेत भएर काम गर्न नेपाल प्रहरीलाई निर्देशन दिनुभएको छ। जिल्ला प्रहरी परिसर काठमाण्डुको काठमाण्डु महानगरपालिका 11 भद्रकाली स्थित नवनिर्मित भवनको आज उद्घाटन गर्नुहुँदै प्रधानमन्त्री ओलीले अस्थिरता र अराजकता मचाउन खोज्ने प्रयासप्रति हरदम सचेत भएर जनतालाई शान्ति सुरक्षा दिने मामिलामा दृढताका साथ काम गर्न प्रहरीलाई निर्देशन दिनुभयो। वर्तमान सरकार देश र जनताको पक्षमा केही गरौं भन्ने भावनाका साथ गठन भएको उल्लेख गर्नुहुँदै प्रधानमन्त्री ओलीले संविधान र कानून बमोजिम कर्तव्य निर्वाह गर्न उन्नत ज्ञानको प्रयोग गरी प्रहरीले जनतालाई गुणस्तरीय सेवा दिनुपर्ने बताउनुभयो। गृहमन्त्री रमेश लेखकले जनताको मुद्दालाई प्राथमिकतामा राख्न नेपाल प्रहरीलाई निर्देशन दिनुभयो। उहाँले मुलुकको आर्थिक, राजनैतिक र विकास निर्माणका लागि दुई ठूला दल मिल्नु परेको स्पष्ट गर्नुभयो। प्रहरीले साबिकको नेपाल खाद्य संस्थानसँग 1 अर्ब 10 करोड़ रूपियाँमा 15 रोपनी जग्गा खरिद गरेर 1 अर्ब 26 करोड़को लागतमा अत्याधुनिक भवन निर्माण गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी मुलुकका बीचमा यदाकदा समस्याहरू देखिनु सामान्य भएकाले ती विषयमा खुलस्त रूपमा संवाद गरेर समाधान गर्न सकिने बताउनु भएको छ। पूर्व उप प्रधानमन्त्री कमल थापाद्वारा लिखित कूटनीति र भू राजनीति पुस्तकको आज विमोचन गर्नुहुँदै प्रधानमन्त्री ओलीले जायज र न्यायोचित राष्ट्रिय हितका साथै अन्तर्राष्ट्रिय उत्तरदायित्व वहन गरेर तथ्य प्रमाणका आधारमा समाधान खोजिएमा समस्या उत्पन्न नहुने बताउनुभयो। प्रधानमन्त्री ओलीले नेपाल र भारत बीचको शीर्ष तहको सहमतिबाट सन् 1950 सन्धि लगायतका विषयमा पुनरावलोकनका लागि गठित प्रबुद्ध व्यक्तिहरूको समूह ईपीजीको प्रतिवेदन बुझ्न भारतीय पक्षलाई आग्रह गर्दै त्यसपछि सीमा विवाद लगायत विषयमा थप संवाद गर्न सहज हुने स्पष्ट गर्नुभयो। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा रहेका अनेकौं सांस्कृतिक तथा मौलिक परम्पराहरूको जगेर्ना गर्दै तिनीहरूको विश्वव्यापीकरण गर्नुपर्ने बताउनु भएको छ। गौरा पर्वको अवसरमा आज काठमाण्डुको टुँडीखेलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले नेपालमा उपलब्ध प्राकृतिक र सांस्कृतिक विविधता जगेर्ना गर्न सबैले जिम्मेवारी बोध गर्नुपर्ने बताउनुभयो। प्रधानमन्त्री ओलीले सुदूरपश्चिम क्षेत्र नेपालको सभ्यताको उद्गम स्थल रहेको समेत उल्लेख गर्नुहुँदै त्यहाँको संस्कार शैली र परम्परालाई संरक्षण र सम्वर्धन गर्नुपर्ने बताउनुभयो। त्यस अवसरमा नेपाली कंग्रेसका सभापति शेरबहादुर देउवाले गौरा पर्व सुदूरपश्चिम र कर्णालीको मौलिक चाड़ रहेको बताउँदै यसले एकता र भातृत्वको सन्देश दिएको बताउनुभयो। यस्तै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेले गौरा पर्वले आत्मानुशासन, मर्यादा, सद्भाव र आत्मीयताको सन्देश बोकेको बताउनुभयो। वन तथा वातावरण मन्त्री ऐन बहादुर शाहीले सुदूरपश्चिम क्षेत्रमा निकै सम्मान र आत्मीयताका साथ गौरा पर्व मनाउने गरेको बताउनुभयो। हरेक वर्ष भाद्र शुक्ल पञ्चमीदेखि अष्टमीसम्म सुदूरपश्चिम क्षेत्रमा विशेष रूपमा मनाइने यस पर्वमा भगवान शिव र पार्वतीको पूजा अर्चना गरी व्रत बस्ने गरिन्छ। काठमाण्डुमा बसोबास गर्दै आएका सुदूरपश्चिमवासीले आज टुँडीखेलमा गौरा पर्व मनाएका छन्। सुदूरपश्चिम प्रदेशको प्रमुख चाड़ गौरा पर्वका सम्बन्धमा बैतडीबाट संवाददाता लक्ष्मी दत्त पाण्डेको एक रिपोर्ट।
सुदूरपश्चिम प्रदेशको धार्मिक सांस्कृतिक चाड गौरा पर्व शुरू भएको छ। पार्वतीले कठोर तपस्याद्वारा शिवलाई पतिका रूपमा प्राप्त गरेको पौराणिक कथन अनुसार यस पर्वमा मूलत गौरीको पूजा आराधना गरिने भएकाले यसको नाम गौरा पर्व रहन गएको हो। सप्तमीका दिन व्रत बसेका विवाहित महिलाहरू अष्टमीका दिन गौरा पूजन गर्ने स्थलमा गई जना जस्तो धागो गौरालाई चढाउँछन् र नयाँ धागो ग्रहण गर्दछन्। यसलाई दुबधागो भनिन्छ। दुबधागाको महत्वका बारेमा जानकारी दिँदै संस्कृतिका जानकार हरिप्रसाद जोशी,
पुरुषहरूको यज्ञ सूत्र जनेऊ जस्तै दुबधागो लगाउने चलन परापूर्व कालदेखि नै चलिआएको छ। जन्मनाथ जायते शूद्र कर्मनाथ द्विज उच्चते भने झैं हिन्दू जातिका 16 संस्कारहरूमा एउटा पुरूषका लागि उपनयन संस्कार जनेऊ धारण गर्ने हुन्छ भने महिलाका लागि दुबधागो लगाउने चलन चलिआएको छ।
दुर्वाष्टमी व्रत द्वापर युगमा 5 पाण्डवले समेत बसेकाले गौरा पर्व ऐतिहासिक पर्व भएको बताउँछन् नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य गणेश दत्त पन्त।
भविष्योत्तर पुराण अनुसारमा परापूर्व कालमा जब यो हिन्दू धर्मको उत्पत्ति भएको छ, सृष्टिकालदेखि नै दुर्वाष्टमी व्रत भएको छ। विभिन्न संकट पर्दाखेरि, जस्तो युधिष्ठिरलाई राज्यमा संकट पर्दाखेरि युधिष्ठिरको परिवारले पनि यो गौरा पर्वलाई उपासेका प्रमाणहरू भविष्योत्तर पुराणमा।
यस पर्वमा महिला र पुरूषले अलग अलग डेउडा खेली रमाइलो गर्दछन्। पञ्चमीका दिन भिजाएर राखेका मास गहत गहुँ केराउ र गुराउस गरी पञ्च अन्न अर्थात बिरुडाले अष्टमीका दिन गौरी र शिवको पूजा आजा गरिन्छ। बिरुडाको प्रसाद सबैलाई बाणी बाघ जस्तो बलियो हुनु, स्याल जस्तो चतुर हुनु, दुबो जस्तो मौला हुनु र काग जस्तो सावधान हुनु जस्ता आशीर्वाद दिएपछि गौरा पर्व सम्पन्न भएको मानिन्छ। नेपालको सुदूरपश्चिम प्रदेशका साथसाथै भारतको उत्तराखण्ड र उत्तर प्रदेशका अधिकांश भेगमा गौरा पर्व मनाइने गरिन्छ। लक्ष्मीदत्त पाण्डे, रेडियो नेपाल, बैतडी।
प्रत्येक वर्ष भाद्र कृष्ण अष्टमीका दिनमा मनाइने श्रीकृष्ण जन्माष्टमी पर्वका अवसरमा देशभरका श्रीकृष्ण मन्दिरमा बिहानदेखि भक्तजनको भीड़ लागेको छ। वैदिक सनातन धर्मावलम्बीले श्रीकृष्ण जन्माष्टमी पर्वका अवसरमा आज देशभर भगवान श्रीकृष्णको पूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक मनाउने गर्दछन्। ज्ञानयोग कर्मयोग र भक्तियोगका प्रणेता भगवान श्रीकृष्णको जन्म द्वापर युगमा भाद्र कृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई श्रीकृष्ण जन्माष्टमी र रातलाई मोहरात्रि भनिन्छ। यस दिन देशभरिका कृष्ण मन्दिरमा भगवान श्रीकृष्णको पूजा आराधना प्रवचन भजन कीर्तन गर्नका साथै विशेष गरी महिला पुरूष व्रत गरी रातभर जागरामा बस्ने गर्दछन्। अन्याय अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न भगवान विष्णुको 8 अवतारका रूपमा जन्मिनुभएका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गर्नुभएको मान्यता छ। कृष्ण जन्माष्टमीका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले ललितपुरको पाटन स्थित कृष्ण मन्दिरमा दर्शन गरी पूजा आराधना गर्नुभएको छ। राष्ट्रपति पौडेलले पाटन दरबार स्थित कृष्ण मन्दिरमा पुगेर भगवान श्रीकृष्णको पूजा आराधना गरी पुजारीबाट फूल प्रसाद ग्रहण गर्नुभएको हो। मन्दिर दर्शन गरी प्रसाद ग्रहणपछि राष्ट्रपति पौडेलले मंगहिटीको अवलोकन गर्नुभएको थियो। श्रीकृष्ण जन्माष्टमी पर्वका अवसरमा राष्ट्र प्रमुखद्वारा हरेक वर्ष कृष्ण मन्दिरमा दर्शन गरी पूजा आजा गर्ने प्रचलन रहेको छ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संक्रमणकालीन न्याय सम्बन्धी टीआरसी विधेयक संसदका दुवै सदनबाट पारित भएपछि शहीद तथा बेपत्ताका परिवारलाई सम्मान र परिपूरणको ढोका खुलेको बताउनु भएको छ। आज कास्कीको पोखरामा शहीद तथा बेपत्ताका परिवारसँगको भेटमा अध्यक्ष प्रचण्डले लामो समयको मेहनतपछि टीआरसी विधेयक टुङ्गो लागेको बताउनुभयो। बेपत्ता योद्धा परिवार कास्कीका अध्यक्ष अणनाथ बरालले बेपत्ता भएकाको अवस्था लामो समयसम्म पत्ता लाग्न नसक्दा आफूहरू अहिले पनि पीड़ामा रहेको बताउनुभयो। आजै पोखरामा पार्टीको गण्डकी प्रदेश स्तरीय परामर्श बैठकको समापनमा अध्यक्ष प्रचण्डले जनतामा जान र नयाँ विचारको विकासमा लाग्न पार्टीका नेता कार्यकर्तालाई निर्देशन दिनुभयो। अध्यक्ष प्रचण्डले माओवादी केन्द्र अहिले पनि देशको महत्वपूर्ण शक्ति रहेको उल्लेख गर्दै राष्ट्रिय स्वाधीनताको रक्षा र अहिलेका उपलब्धिको रक्षा अन्यबाट सम्भव नरहेको दावी गर्नुभयो। नेपाल महिला संघका संस्थापक अध्यक्ष तथा नेपाली नारी आन्दोलनकी पहिलो महिला नेत्री मंगला देवी सिंहको 28 स्मृति दिवस मनाइएको छ। स्मृति दिवसको सन्दर्भमा आज शोभा भगवती डल्लुमा रहेको सिंहको शालिगमा माल्यार्पण गरी उहाँप्रति श्रद्धा सुमन अर्पण गरिएको हो। मंगला देवी पुत्र समेत रहनुभएका उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले शालिगमा माल्यार्पण गर्नुभयो। माल्यार्पणपछि संचारकर्मीसँग कुरा गर्दै उपप्रधानमन्त्री सिंहले नेपाली महिलाको हक आजै नेपाली महिलाको हक अधिकारको सन्दर्भमा उहाँले पुर्याउनु भएको योगदानको चर्चा गर्नुभयो। आजै बागमती प्रदेश सरकारको संस्कृति पर्यटन तथा शहरी विकास मन्त्रालयको आर्थिक सहयोगमा काठमाडौँ महानगरपालिका छ वसन्त नगरमा निर्मित मंगला देवी सिंह ज्येष्ठ नागरिक पार्कको आज उद्घाटन गर्दै उपप्रधानमन्त्री सिंहले नेपाली महिलाको हक अधिकारका लागि आवाज उठाउने पहिलो महिला मंगला देवी भएको उल्लेख गर्नुभयो। उपप्रधानमन्त्री सिंहले अहिले संविधानले हरेक क्षेत्रमा समावेशी समानुपातिक प्रतिनिधित्वको व्यवस्था गरेको बताउनुभयो। ओमानका विदेश मन्त्री सैयद बद्र बिन हमाद बिन अमुद अल्बुसैदी नेपालको दुई दिने औपचारिक भ्रमणका लागि आज नेपाल आउनुभएको छ। उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र सचिव सेवा लम्सालले स्वागत गर्नुभयो। उहाँ परराष्ट्र मन्त्री डाक्टर आरजू राणा देउवाको निमन्त्रणामा यही भदौ 10 र 11 गते नेपाल भ्रमणमा आउनुभएको हो। भ्रमणका दौरान दुवै देशका विदेश मन्त्रीहरू बीचमा नेपाल ओमान सम्बन्धलाई थप प्रगाढ़ बनाउने र अन्य विविध विषयमा द्विपक्षीय भेटवार्ता तथा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ। ओमानका विदेश मन्त्रीले भ्रमणका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीसँग छुट्टा छुट्टै शिष्टाचार भेट गर्नुहुनेछ। उहाँ भोलि काठमाडौँबाट ओमान प्रस्थान गर्नुहुने कार्यतालिका छ। चितवनका विभिन्न अस्पतालमा उपचारका लागि आएका बिरामी मध्ये 588 जनामा डेंगी संक्रमण देखिएको छ। अस्पतालमा आएका बिरामी मध्ये 2394 जनाको परीक्षण गर्दा 588 जनामा डेंगी संक्रमण देखिएको हो। संक्रमित मध्ये 417 चितवनका छन् भने 171 जना जिल्ला बाहिरका रहेको जनस्वास्थ्य कार्यालय चितवनका भेक्टर कन्ट्रोल निरीक्षक राम केसीले जानकारी दिनुभयो। साउन यता चितवनका 7 स्थानीय तहमध्ये इक्षाकामना गाउँपालिकामा 236 जनामा डेंगी संक्रमण देखिएको छ। यस्तै भरतपुर महानगरपालिकामा 107, खैरहनीमा 11, रत्नगरमा 49, माडीमा 3, राप्तीमा 3 र कालिका नगरपालिकामा 8 जनामा संक्रमण देखिएको केसीले जानकारी दिनुभयो। साउन शुरू भएसँगै मकवानपुरमा स्क्रब टाइफसका बिरामीको संख्यामा वृद्धि भएको छ। साउनदेखि अहिलेसम्म मकवानपुरमा स्क्रब टाइफसका बिरामीको संख्या 70 पुगेको जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख कृष्ण बहादुर मिझारले जानकारी दिनुभयो। हेटौडा उपमहानगरपालिकामा 39 जना स्क्रब टाइफसका बिरामी फेला परेको प्रमुख मिजारले बताउनुभयो। मुसाकु माइट नामक किर्नाको टोकाईबाट स्क्रब टाइफस हुने भएकाले सचेतना अपनाउन प्रमुख मिजारले आग्रह गर्नुभयो। यस्तै साउन यता मकवानपुरमा 143 जनामा डेंगी संक्रमण पुष्टि भएको छ। जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख कृष्णबहादुर मिझारका अनुसार 79 महिला र 64 पुरूष गरी मकवानपुरमा 143 जनामा नयाँ डेंगी संक्रमण पुष्टि भएको जानकारी दिनुभयो। पूर्व पश्चिम राजमार्ग अन्तर्गत रौतहटको चन्द्र निगाहपुरमा टाटा सुमोले मोटरसाइकललाई ठक्कर दिँदा 2 जनाको मृत्यु भएको छ। दुर्घटनामा सुनसरीको धरान उपमहानगरपालिका वडा नम्बर 15 33 वर्षीय तुलसी ओझा र मोरङको सुन्दर हरैचा नगरपालिका 11 विवश सापकोटाको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय चन्द्र निगाहपुरले जनाएको छ। बंगलादेशका केही भागमा भारी वर्षापछि आएको बाढ़ीका कारण 23 जनाको मृत्यु भएको छ। बाढ़ीका कारण करिब 60 लाख मानिस प्रभावित भएका र हजारौं परिवार विस्थापित भएका छन्। विपद व्यवस्थापन तथा राहत मन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद व्यवस्थापन समन्वय केन्द्रको दैनिक विपद अवस्था प्रतिवेदन अनुसार देशका 64 जिल्ला मध्ये 11 जिल्लामा बाढ़ीका कारण 57 लाख भन्दा बढ़ी मानिस प्रभावित भएका छन्। गत हप्तादेखि प्रमुख नदीहरू ओभरफ्लो हुँदा बंगलादेशका केही भागमा जमीनको ठूलो क्षेत्र जलमग्न भएको छ। बाढ़ीले देशको ठूलो भूभागका बस्तीहरू, बाली, सड़क र राजमार्गहरूमा व्यापक क्षति पुर्याएको बताइएको छ। बंगलादेशको अन्तरिम सरकारका प्रमुख सल्लाहकार मोहम्मद युनुसले आइतबार सबै सरकारवालाहरूलाई अलपत्र परेका मानिसहरूलाई उद्धार गर्न, आपतकालीन स्वास्थ्य सेवा प्रदान गर्न र बाढ़ी पीड़ितहरूका लागि हर सम्भव सहयोग गर्न आफ्नो बलियो प्रयास जारी राख्न आग्रह गर्नुभयो। पाकिस्तानको बलुचिस्तान प्रान्तमा सशस्त्र आक्रमणकारीहरूले गोली हानी कम्तीमा 22 जनाको हत्या गरेका छन्। आक्रमणकारीहरूले दक्षिण पश्चिमी प्रान्त स्थित एउटा राजमार्गमा बस र ट्रकबाट मानिसहरूलाई बाहिर निकालेर परिचय पत्र जाँच्दै गोली हानेको बताइएको छ। बलुचिस्तान प्रान्तमा साम्प्रदायिक, जातीय र पृथकतावादी हिंसा हुँदै आएको छ। सशस्त्र समूहले परिचय पत्र जाँच्दै पंजाब प्रान्तका मानिसहरूलाई छुट्टाएर गोली हानेको र सवारी साधनमा आगो लगाइदिएको अधिकारीहरूले बताएका छन्। बलोच लिबरेशन आर्मी बीएलए नामक लड़ाकु समूहले मुसाखेल जिल्लामा भएको उक्त घटनामा आफूले गराएको दावी गरेको छ। स्थानीय अधिकारी नजीबुल्लाह काकरका अनुसार उक्त घटनामा 30-40 लड़ाकू संलग्न रहेका थिए। पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले घटनालाई आतंकवादी आक्रमणको संज्ञा दिँदै निन्दा गर्नुभएको छ। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले लेबनान इजरायल सीमाको ब्लू लाइनमा बढ़दो तनावप्रति गहिरो चिन्ता व्यक्त गर्दै यस्ता गतिविधिले स्थानीय बासिन्दालाई जोखिममा पार्ने तथा क्षेत्रीय सुरक्षा र स्थिरतालाई खतरामा पार्ने बताउनु भएको छ। राष्ट्रसंघीय प्रमुखले तनाव र यसका लागि जिम्मेवार पक्षहरूलाई तत्काल शत्रुता अन्त्य गरी राष्ट्रसंघीय सुरक्षा परिषदको प्रस्ताव 1701 पूर्ण रूपमा कार्यान्वयन गर्न आह्वान गर्नुभएको छ। हिजो इजरायलले दक्षिणी लेबनानका क्षेत्रहरूलाई लक्षित गरी हवाई आक्रमण गर्दा कम्तीमा 3 जनाको मृत्यु हुनका साथै अन्य घाइते भएका छन्। इजरायली सैन्य इकाईले अक्टोबर 7 गाजापट्टीमा चलिरहेको क्रूर आक्रमणको संयोजनमा दक्षिणी लेबनानका क्षेत्रहरूमा बमबारी बढ़ाउँदा निहत्ता नागरिकको हताहती हुनुका साथै सयौं परिवारलाई घर छोड्न बाध्य पारेको समाचारमा उल्लेख गरिएको छ। अब आर्थिक समाचार भुवन आचार्यबाट।
नेपालको सुदूरपूर्वी नाका काँकडभित्त नाका भएर नेपाली सिमेन्ट भारत निर्यात हुन थालेको छ। काँकडभित्तबाट गत आर्थिक वर्षमा 32 करोड़ रुपियाँ भन्दा बढ़ीको नेपाली सिमेन्ट निर्यात भएको मेची भन्सार कार्यालयले जनाएको छ। मेची भन्सार कार्यालय काँकडभित्तका सूचना अधिकारी गणपति कणेलका अनुसार आर्थिक वर्ष 2080-81 32,66,05,000 मूल्य बराबरको 49,959 टन सिमेन्ट भारत निर्यात भएको हो। नेपालमा उत्पादित सिमेन्टको गुणस्तर राम्रो भएका कारण भारतमा यसको माग सन्तोषजनक रहेको उद्योगीहरूले बताएका छन्। अहिले नेपालमै कच्चा पदार्थ क्लिंकर पाइने भएकोले निर्यात बढ्दै गएको भन्सार अधिकारीहरूको भनाइ छ। सरकारले सिमेन्ट निर्यात बढ़ाउन 8% निर्यातमा अनुदान दिने व्यवस्था गरेको छ। काँकडभित्त नाकाबाट तानसेन, अर्घाखाँची, बालाजी, सर्वोत्तम र सीजी ब्रान्डका सिमेन्टहरू भारत निर्यात भइरहेका छन्। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले हाल देखिएको आर्थिक मन्दी, व्यापार घाटा, उद्योग तथा व्यावसायिक क्षेत्रका समस्या सहजीकरण गर्न सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ। काठमाडौँमा सोमबार आयोजना गरिएको सुदूरपश्चिम समाजको 15 साधारण सभामा मन्त्री भण्डारीले वर्तमान सरकार जनताको निराशा कम गर्न र आशा जगाउने गरी क्रियाशील भएको बताउनुभयो। मन्त्री भण्डारीले नेपालमा उद्यमशीलता र औद्योगिक क्षेत्रको विकासको कामलाई अघि बढ़ाउन आफूले ध्यान केन्द्रित गरेको पनि उल्लेख गर्नुभयो। कार्यक्रममा मन्त्री भण्डारीले सुदूरकी सोराई गोरा विशेष पुस्तक समेत विमोचन गर्नुभएको थियो। विदेशबाट पठाएको पैसा रेमिटेन्स रकमको 72% घरैसी काममा खर्च हुने गरेको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयको पछिल्लो तथ्याङ्कले रेमिटेन्सबाट आएको रकमको 72% घरैसी कार्यमा खर्च हुने गरेको देखाएको छ। नेपालमा आएको रेमिटेन्स मध्ये 15.8% रकम ऋण तिर्न, 4.6% छोराछोरीको अध्ययन व्यवस्थापन गर्न र 1.9% रकम घर जग्गामा खर्च हुने गरेको र त्यसको 1.9% रकम बचत हुने गरेको कार्यालयको तथ्याङ्कमा उल्लेख छ। नेपालभरका 56% घर परिवारहरूले विदेशबाट आएको रेमिटेन्स रकम प्राप्त गर्दै आएका छन्। त्यसमध्ये लुम्बिनी प्रदेशका 89.6% घर परिवारहरूले रेमिटेन्स रकम प्राप्त गर्ने गरेका छन्। अर्घाखाँचीको साथी बचत तथा ऋण सहकारी र अर्घाखाँची जिल्ला बचत तथा ऋण सहकारी संस्थाले 2 वर्ष अघि गरेको अनौपचारिक सर्वेक्षण अनुसार जिल्लामा भित्रिएको रेमिटेन्सको 80% रकम विलासिता र अनुत्पादक क्षेत्रमा खर्च हुने गरेको देखाएको छ। जिल्लाबाट 2079-80 7,71,327 जना रोजगारीका लागि विदेश गएका थिए। त्यो संख्या गएको 17 वर्षको सबैभन्दा उच्च हो। गत आर्थिक वर्षको जेठ मसान्तसम्म अर्घाखाँचीका 6,09,699 जना व्यक्ति रोजगारीका लागि विदेश गएका थिए। वैदेशिक रोजगारीबाट वार्षिक झण्डै 7 अर्ब रूपियाँ अर्घाखाँची जिल्लामा भित्रिने गरेको छ। त्यसमध्ये 3 अर्ब अर्थात 40% रकम दैनिक उपभोग्य सामग्री खानपान लगायतमा खर्च हुने गरेको छ। 40% रकम अर्थात 3 अर्ब उत्पादन नहुने क्षेत्र अर्थात घडेरी र घरमा खर्च हुने गरेको अर्घाखाँची जिल्ला बचत सहकारी संस्थाका अध्यक्ष तथा साथी बचत तथा ऋण सहकारीका अध्यक्ष प्रकाश भूषालले जानकारी दिनुभयो। वैदेशिक रोजगारीमा गएका युवाले कमाएको पैसा विलासिता र दैनिक उपभोग्य सामग्रीमा खर्च भएकोले उक्त रकम उत्पादनमूलक कार्यमा खर्च गर्ने गरी नियम नै बनाएर अघि बढ़न सकेमा मात्र उत्पादनशील क्षेत्रमा खर्च बढ़ाउन सकिने सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कृष्ण प्रसाद श्रेष्ठले बताउनुभयो।
अब खेल समाचार। साबिक विजेता भारतलाई टाई ब्रेकरमा 4-3 गोल अन्तरले पराजित गर्दै बंगलादेश दक्षिण एसियाली फुटबल महासंघ साफ U20 च्याम्पियनशीप फुटबलको फाइनलमा प्रवेश गरेको छ। ललितपुरको सातदो बाटो स्थित एन्फा मैदानमा सोमबार भएको दोस्रो सेमी फाइनल खेलमा निर्धारित समय 1-1 गोलको बराबरीमा सकिएको थियो। त्यसपछि सोझै टाई ब्रेकरमा पुगेको खेलमा बंगलादेशले बाजी मारेको हो। टाई ब्रेकरमा भारतको पहिलो प्रहार बंगलादेशका गोलरक्षकले विफल पारिदिए। भारत अघिल्ला 3 संस्करणको विजेता टोली हो। फाइनलमा बंगलादेशले आयोजक नेपालसँग प्रतिस्पर्धा गर्नेछ। यसअघि आइतबार भएको पहिलो सेमी फाइनल खेलमा नेपालले भूटानलाई टाई ब्रेकरमै 4-1 गोलले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको थियो। नेपाल र बंगलादेश बीचको फाइनल खेल बुधबार दशरथ रंगशालामा हुनेछ। अब मौसम। आगामी 24 घण्टामा कोशी मधेस बागमती र गण्डकी प्रदेश लगायत देशको पहाड़ी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा आंशिक बदलीदेखि मुख्यतया सफा रहनेछ। कोशी बागमती र कर्णाली प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका 1-2 स्थानमा मेघगर्जन र चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागद्वारा आज जारी बुलेटिनमा उल्लेख छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार छ। धनकुटाको अधिकतम तापक्रम 31, न्यूनतम 21.5 डिग्री सेल्सियस। काठमाडौँको अधिकतम तापक्रम 29.6, न्यूनतम 19.5 डिग्री सेल्सियस, वर्षा 22.1 मिलिमिटर। पोखराको अधिकतम तापक्रम 31.6, न्यूनतम 23.5 डिग्री सेल्सियस, वर्षा 2.6 मिलिमिटर। वीरेन्द्रनगरको अधिकतम तापक्रम 33.6, न्यूनतम 24.2 डिग्री सेल्सियस, वर्षा 1.3 मिलिमिटर। र दिपायलको अधिकतम तापक्रम 35.8, न्यूनतम 25.1 डिग्री सेल्सियस, वर्षा 7.4 मिलिमिटर। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। मुलुकमा हुन सक्ने आपराधिक घटनाको पूर्व अनुमान र अनुसन्धान गरी त्यस्ता घटना हुन नदिन नेपाल प्रहरीलाई प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशन। सुदूरपश्चिम प्रदेशको प्रमुख चाड गौरा पर्व शुरू। श्रीकृष्ण जन्माष्टमीका अवसरमा देशभरका कृष्ण मन्दिरमा भक्तजनहरूको भीड। ओमानका विदेश मन्त्री सैयद बद्र बिन हमाद 2 दिने नेपाल भ्रमणका लागि काठमाडौँमा। बंगलादेशमा बाढ़ीका कारण 23 जनाको मृत्यु। र साफ U20 च्याम्पियनशीपको उपाधिका लागि नेपालले बंगलादेशसँग प्रतिस्पर्धा गर्ने। रेडियो नेपालबाट साँझ 7 बजेको समाचार सकियो। 8 बजे अंग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।